نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. پارہ نمبر دو جس کو سیاقول کہتے ہیں، اس پارے میں اللہ سبحانہ تعالیٰ نے سورۃ البقرہ کی آیت نمبر 142 سے لے کر آگے کا حصہ ہمارے سامنے رکھا ہے. ہم پچھلے پارے میں دیکھ چکے کہ سورۃ البقرہ کے مضامین دو حصوں میں بٹے ہوئے ہیں. پہلا حصہ آیت نمبر 1 سے 152 جس میں 1 سے 18 رکوع ہیں، یہ پچھلی امت مسلمہ یعنی بنی اسرائیل کے لیے تھا. کہہ لیجئے کہ آج میری آپ کی زبان میں اللہ تعالیٰ نے ان 18 رکوعوں میں آج ہم مسلمانوں کو ایک آئینہ دکھایا ہے کہ دیکھو تم سے پہلے کے لوگوں کو جب ذمہ داری دی گئی تو انہوں نے کیا کیا اس کے ساتھ، اور اگر وہ اپنی ذمہ داری پوری نہ کر سکنے پہ معزول کر دیے گئے ہیں تو اب کان کھول کر سنو. اب تمہیں بی اے کے جھنڈا دیا جا رہا ہے، کام وہی ہے کرنا جس کے لیے وہ وہی ہستی ہے جس کو اللہ سبحانہ تعالیٰ کہا جاتا ہے. کچھ چیزیں شریعت کے اعتبار سے مختلف کر دی گئیں، لائٹس یا امینڈمنٹس کے ساتھ سیم سلیبس والی مثال ہے. امہات شریعہ ہر دور میں ایک تھیں، لا الہ الا اللہ کا پیغام ایک ہی تھا، سو بدو ربکم کی بات ایک ہی تھی، اطیع اللہ اور اطیع الرسول کا پیغام تھا، فتبعون یحببکم اللہ والی بات ایک ہی تھی. پچھلی اور اس موجودہ شریعت میں کچھ تبدیلیاں وقت اور حالات کے تقاضوں کے مطابق تھیں، اس کے علاوہ کوئی تبدیلی نہیں تھی. کچھ چیزیں وقت اور حالات کے مطابق جو اس دور میں تھیں اس کا تذکرہ تھا اور کچھ نہیں. ساری بات کا خلاصہ لکھ لیجئے. ہمارے ہاں ایک بات کہی جاتی ہے کہ تورات اور انجیل ادھوری کتابیں تھیں، تو ایسا نہیں ہو سکتا. ادھوری کتاب دے کر پوری اطاعت کا مطالبہ اللہ سبحانہ تعالیٰ نہیں کر سکتے، یہ تو کوئی دنیا کا استاد بھی نہیں کرتا. اگر صرف سمجھنے کے لیے لے لے، پورا پڑھا کر اس پورے میں سے ٹیسٹ لیا جاتا ہے. فرق کیا تھا پھر؟ یہ بات بہت ہی خوبصورت ہے، اس لیے اس کو ضرور نوٹ کیجئے گا. پچھلی کتابوں میں اور قرآن پاک میں فرق ہے حفاظت کا. پچھلی بھی کتابیں اللہ کی طرف سے تھیں، یہ کتاب بھی اللہ کی طرف سے ہے. فرق اتنا ہے کہ ان کی حفاظت کا ذمہ اللہ تعالیٰ نے ایسے نہیں لیا جیسے قرآن پاک کی حفاظت کا ذمہ لیا. سورۃ حجر میں ہے، اِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ. تو بس یہ بات فرق کر کے آپ کو مجھے بتا دیا کہ اب تمہاری باری ہے. اب ہم وہ جو دوسرا حصہ پڑھنے والے ہیں وہ آیت 153 سے دوسرے پارے کے اختتام تک ہے. حقیقت میں 153 سے سورۃ کے اینڈ یعنی 286 تک، جو کہ 19 سے 40 رکوع بنتے ہیں، اس میں موجودہ امت مسلمہ یعنی مسلمانوں سے خطاب ہے. آئیے ذرا اس کو دیکھ لیتے ہیں آپ، کیونکہ پہلے 18 رکوع تو الحمدللہ ہو گئے. آپ کہہ لیجئے کہ میں اور آپ اس وقت سورۃ بقرہ کی اس سیڑھی پر ہیں کہ جس پر قدم رکھنے کے بعد ایک انسان نہ صرف یہ ہے کہ امت وسط ہونے کی ذمہ داری اپنے کندھوں پہ محسوس کرتا ہے، اور آپ دہرا لیجئے سیقول الصفحاء کے پیغام کو کہ آپ نے یہ نہیں کہنا کہ ہم سب مل کر یہ کام کریں گے اور کب میں کچھ کر لوں گی، کوئی کچھ کے ہاتھوں میں پہنچ جائے گی تو امت وسط بننے کی ذمہ داری، کچھ نمازیں پڑھتے رہیں گے تو کچھ روزے رکھتے رہیں گے. ایسا نہیں ہے، پھر ہم کام کر نہیں پائیں گے. ٹھیک ہے، یہ سب ایک طرف سے حقیقت بھی ہے، لیکن اس وقت آپ نے میں نے جس چیز کو اپنے سامنے رکھنا ہے وہ کیا ہے کہ یہ ذمہ داری صرف اور صرف میرے کندھوں پہ ہے. اگر میں نہیں کروں گی تو کوئی نہیں کرے گا. آپ کہیں گے ایسا کیوں سوچیں ہم، تو میں اس کا جواب آپ کو آپ کی طبیعت کے اعتبار سے دینا چاہوں گی کہ ہم سب کی عادت ہوتی ہے، جب ہمیں یہ پتہ چل جاتا ہے نا کہ یہ کام صرف میں نے ہی کرنا ہے اور میرے ہی کندھوں پہ ہے، تو ہم پھر اس کو صحت میں بھی کرتے ہیں، بیماری میں بھی کرتے ہیں، اور اسی طرح سے دوسری ساری چیزوں میں لیتے ہیں، سفر و خزر و بلکہ اپنی بیماری بھول کے ماں بچے کو دیکھ رہی ہوتی ہے کیونکہ اس کو پتہ ہے کہ اس معصوم سی جان کو میں نے دیکھنا ہے. تو پھر آپ نے میں نے کیا نیت کرنی ہے کہ نبی صلی اللہ علیہ وسلم کی دی ہوئی اس ذمہ داری کو، آپ کی دی ہوئی اس ڈیوٹی کو میں پورا کروں گی، اور میں نہیں کروں گی تو یہ کام ہوگا ہی نہیں. اس احساس سے جواب دہی کے ساتھ ان شاء اللہ تعالیٰ کریں گے. دوسری بھی بات اپنے لیے لکھ لیجئے، کل اس کی رپورٹ میں نے अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को मैदान हशर में जाकर देनी है। जहाँ मुलाकात हो गई तो अल्लाह ताला को तो साथ ही साथ मेरी आपकी डेली रूटीन पता चली रही है, इसलिए कि जवाबदेही का एहसास। उस्ताद 2 दिन आपके कॉपी ना चेक करे तो तीसरे दिन आप सोचेंगे कुछ भी छोड़ दो, इतनों में मेरा क्या पता चलना है। लेकिन जब आपको मुझे ये यकीन होगा कि क़यामत के दिन नबी सल्लल्लाहु अलैहि वसल्लम के पास जाएंगे, तो वहाँ जाकर जब उन्होंने पूछते सुनाओ क्या करके आए, और इसका शिकवा हम सूरत अल फुरकान में जाके पढ़ेंगे, जो इस सीरीज़ के हम इंट्रो सेशन में भी सुन चुके, कि वकालर रसूलु, रसूल कहेगा अल्लाह मेरी ये वो कौम है कि जिन्होंने कुरान को बड़ी बेदिली के साथ पकड़ा हुआ था। अब हम चलते हैं कि इस हिस्से में जो आयात आ रही हैं, थोड़ा सा उसका नंबर नोट कीजिएगा। मुसलमानों से खिताब है, ये बात तो समझ आ गई। अब सवाल पैदा होता है कि इस हिस्से में क्या पैगाम है, हिदायत किस तरह की हैं। तो आप नोट करिएगा, 4 मुख्तलिफ मौजूआत हैं। नंबर 1, इबादात से मुतल्लिक अहकामात, मामलात से मुतल्लिक अहकामात, जिहाद बिल माल यानी इन्फाक फी सबीलिल्लाह के अहकामात, और जिहाद बिस सैफ यानी किताल फी सबीलिल्लाह। ये हम इस हिस्से में पढ़ने वाले हैं इंशाल्लाह। इस हिस्से की एक और ख़ूबी नोट कीजिएगा, 5 तवील तरीन आयात हम सूरत अल बकरा के इसी हिस्से में पढ़ेंगे। नोट कीजिए, आयतुल आयात यानी एक ही आयत में अल्लाह ताला की कई निशानियों का जिक्र है। कायनात पे गौर व फिक्र और तदब्बुर करते हुए अल्लाह ताला की हस्ती को बड़ा समझने का बयान होगा आयत 164 में, इन नफी खल्क़ समावाती वल अर्द। इसी तरह आयत बिर, जिसको आयतुल बिर कहते हैं, नेकी के बयान पर एक बड़ी जामे आयत है 177, लैसल बिर्र अन तुवल्लु वुजूहकुम से शुरू होने वाली तवील आयत, ये भी हम इसी में पढ़ेंगे। और इसी तरह से आयतुल इख्तलाफ यानी इंसानों में इख्तलाफ क्यों पैदा किया जाता है, क्यों मुख्तलिफ हो गए, तो ये आयत 213 में हम पढ़ेंगे, कानन नासु उम्मतम वाहिदा। और इसके बाद फिर तमाम आयत कुरानी की सरदार आयतुल कुर्सी, अल्लाहु ला इलाहा इल्ला हुआ से शुरू होने वाली आयत नंबर 255, और इसके बाद बिल्कुल तकमील से पहले की आयत में से एक आयत, आयत दैन, कर्ज के मामले की हिदायत, जो कुरान पाक की तवील तरीन आयत भी है और अहम भी है, 282, जिसमें दैन के नाम पर इंसान के माली मामलात को रखा गया। तो ये तो थी वो बुनियादी चीज़ें जिसको मैंने आपने अगर कलम बंद कर लिया है, तो अब तो दिल चाहेगा कि अल्लाह जल्दी से हमें पूरी सूरत बकरा की जो आयात हैं उसके टॉपिक्स दिलवा दे। कैसे? देखिए, मैं इस वक्त बात कर रही हूँ ना, तो मेरे जहन में 100% लफ्ज़ है पैगाम कुरान। कह लीजिए, पैगाम वो होता है जिस पे कान धर लिए जाएं तो काम सही होता है। जो सही सुनेगा नहीं वो सही करेगा कैसे? जो पूरी बात सुने बगैर काम शुरू कर देगा, क्या वो फिर वो काम पूरा करेगा? बाद में आराम से कह देगा मैंने तो आपकी ये बात सुनी नहीं। तो बिल्कुल पैगाम को सुनते हुए, इस पे नज़र रखते हुए, इस पे गौर व फिक्र करते हुए अब मैं आपके साथ शेयर करने वाली हूँ जो चीज़, पहले समझ लीजिए। आयात तो हमने देख ली कुरान पाक की कितनी है इस हिस्से में, लेकिन इन आयात का टॉपिक क्या है? क्योंकि ये जान लेना तो ये दरिया को कूजे में बंद करना है। और जब कभी दिल चाहा आपका किसी मौजू पे बात करने और सुनने को, फौरन उस इंडेक्स को देखिए, यानी ये कह लीजिए इंडेक्स ऑफ सूरत अल बकरा, और एक जायज़ा भी है। और अगर आप इसको अलग से भी कहीं अपनी एक कॉपी में बना लेना, तो ये 45 मिनट का सेशन नहीं, सिर्फ आप अगर इन आयात के हिस्से को ही सामने लें तो सिर्फ 5-5 मिनट के क्लिप्स आप लेकर दूसरों से भी शेयर कर सकते हैं और ख़ुद से भी, कि क्या मौजू है। और जिसको वो मौजू पसंद हो, आप उस आयत का नंबर नोट कीजिए, तफसीर का सेट खोलिए, चाहे सबीरुल जन्ना खोल लें, रुखुल कुरान खोल लें, या आयत बा आयत उन आयतों की तफसीर सुन लें। इससे आपको पढ़ाना आएगा, इससे आपका इल्म बढ़ेगा, इससे वक्त पे आपको आयतें याद आएंगी इंशाअल्लाह ताला। और जो बड़े जोश और खरोश से सुकून से बैठ के सुन रहे हैं इस वक्त भी, अल्लाह ताला उनके सीनों को खोल दे। चलिए मैं जल्दी में बोलूँगी, आप इशारे लीजिए, बाकी आप बाद में लिखिएगा। आयत नंबर 142 से 145 यानी पारे के आगाज़ से, यकूल सुफहा से शुरू करें, तो टॉपिक है तब्दीलिय क़िबला का हुक्म, तब्दीलिय उम्मत की अलामत है, जैसे किसी एक से लेकर दूसरे को दिया जाए। आयत 146 से 147, बनी इसराइल का हक को छुपाने का जुर्म। यहाँ मैं हल्की सी बात करूँ, बचपन में देखा हुआ अभी तो याद नहीं है। एक हुकूमत 5 साल के लिए इलेक्ट होती है, मौका दिया जाता है, 2 ही साल में पता चल गया कि ये काम नहीं कर पाएगी और मुल्क और मिल्लत को फ़ायदा देने से ज़्यादा फ़ायदा खुद को दिया। बीच में फौज आई, मार्शल लॉ लगा और किसी दूसरे गिरोह को मौका दिया जाता है। उस सेरेमनी को याद कीजिए, जब किबले बदलते हैं तो उम्मत बदलती है, और आप कभी ना अल्लाह करे उन लोगों में हों कि आपका काम आपसे लेकर किसी और को दे दिया जाए। 2 वजूहात ही होंगी, या आप सही नहीं कर रहे हैं या आपके पास बहुत सारी जिम्मेदारियां हैं। तो वो मंजर सामने रखते हुए अपने ऊपर इस वक्त जरा लीजिए, खुद को यकीन दिलाएं, टच करें अपने हाथ को कि इस वक्त ये काम मुझे मिला है एक उम्मतिया होने के नाते। फिर दूसरी बात देखिए कि जब बनी इसराइल ने हक छुपाया तो अल हक ने उनसे काम ले लिया। हक तो है ना, तो काम का हक अदा कीजिए। जिम्मेदारियां पूरी नहीं निभाएंगे, कभी तो देने वाले वापस ले लेंगे, ये कम होता है। वो नहीं लेते हैं, वो ले लेता है जिसने आपको पीछे से काम दिया था। तो संजीदगी से काम कीजिए, थैंकफुल बने, शुक्रगुजार बने। बींग अ नेशन जो इस वक्त बात है, बींग अ पर्सन जो काम अल्लाह ने आपके जिम्मे डाल दिया। फिर इसके बाद आयत 148, मुकाबले का असल मैदान नेकियों में सबकत करना। फस्तबिकुल खैरात, बस ये जिंदगी का मोटो बना लें। राह आती कोई नेकी छोड़नी नहीं है, शर्त एक है, बड़ा बड़ा लिख लीजिए, पिछली मौजूद नेकियों को ख़त्म किए बगैर। हमारा हाल क्या आउट ऑफ क्यूरियोसिटी कह लीजिए, टेस्ट कॉन्शियस होने या मल्टीटास्किंग होने के नाम पे जिम्मेदारियां लेते जाते हैं। नेकियों की नेकी ही है ना, ये भी कर दूं, वो भी कर दूं, जाके किसी की मदद भी कर रहा हूँ, ये मैसेज सारे फॉरवर्ड कर दूं, इसको उधर से पहुँचा दूं, चलो ये भी दे दूं, वो भी ले लूं, ऐसे नहीं होगा। आपका दिमाग इतना बड़ा नहीं है। आप अपनी फर्स्ट जगह जहाँ आपको एक्सपेक्ट किया जा रहा है, जो जिम्मेदारी दी जा रही है, वहाँ बैठ कर आप कोई नफली इबादत कर रहे हो, जाके अंदर मैं नफिल इस वक्त पढ़ने लग जाऊँ कि मैं नेकी कमाऊंगी ना, तो आप जो इतने लोग आकर बैठे हुए हैं क्या आप मुझे माफ़ करेंगे? तो बस लिखिए, एक जेम है आपके लिए कि पिछली नेकियों की कीमत पे नहीं, उनका हक अदा करके उसके सारे जाब्तों को लेते हुए फिर फस्तबिकुल खैरात। फिर इसके बाद 149 से 150, तहवील किबला के हुक्म की तकरार बार बार है, क्योंकि मुख्तलिफ हालात और वाक़ियात है, कभी सफ़र की नमाज है, कभी हज़र की है। फिर 151 से 152, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का बुनियादी तरीक़ाकार, आप काम करते कैसे थे, यानी बीइंग अ लीडर, आपकी लीडरशिप क्वालिटीज़ दिखाती हैं कि फ़ज़कुरूनी अज़कुरकुम वश्कुरूली वला तकफुरून पे भी थे, जिक्र ज़ुबान पे रखते थे, अल्लाह का शुक्र होता था अल्लाह का दिल में उस काम के मिलने पे, और वस्ताइनु बिस्सब्री वस्सलात, उस रास्ते की जो मुश्किलात थी वो लोगों से नहीं शेयर करते थे बल्कि खुद अपने ऊपर लेते थे। हम दीन का काम कोई मिल भी जाए अगर, तो हम उसके लिए दूसरों को गम दुख ही सुनाते रहते हैं कि ये हो रहा है, वो नहीं हो रहा। तो क्या पता चला कि नबी सल्लल्लाहु अलैहि वसल्लम किस तरीके से काम करते थे, उसका तذکرہ है इसमें। और सबसे बड़ी बात, यतलू अलैकुम आयातिना व युज़क्कीकुम व युअल्लिमुकुमुल किताब वल हिकमा व युअल्लिमुकुम मा लम तकूनू तालमून, यानी अल्लाह के नबी ने जो किताब के सिखाने के एजेंडे में सिलेबस यूज़ किया, जो मेथडोलॉजी थी, उसका तذکرہ है। फिर उसके बाद आप देखिए 153 से 157, अल्लाह की राह में आजमाइशें आकर रहेंगी। वला नब्लुवन्नकुम बिशय्यिन मिनल खौफि वल जू। फिर आयत 158, अल्लाह की राह में हजरत हाजरा की बेकरारी की याद। इन्न सफा वल मरवता मिन शाइरिल्लाह, एक माँ का तड़पना था जो सिर्फ अपने बच्चे के लिए नहीं तड़प रही थी, वो एक उम्मत की तड़प थी कि अल्लाह इस घर को आबाद कर और कैसे यहाँ तेरे बंदे तुझे आकर याद करेंगे। आज हम भी यही तड़प रखते हैं कि अल्लाह अपने घर को बात भर दे फिर से, अल्लाह हमारे दिल इतने भर चुके हों इस वक्त कि अब जब हमें हरम में जाकर नमाज पढ़ने का मौका मिले तो हम सब गंदगियाँ यहाँ छोड़कर तौबा करके जाएं और वहाँ जाकर तुझे याद करने की बजाय दूसरों को याद करने और अपनी ही तस्वीरें बना बना कर हम दूसरों से शेयर करने वाले ना बने। फिर इसके बाद देखिए 159 से 163, अल्लाह की लानत है हक को छुपाने वालों पर। बहुत बड़ी बात है क्योंकि जुर्म बहुत बड़ा है। फिर आयत 164, एक आयत में कई निशानियों का बयान, जो ऊपर हो गई बात। फिर आयत 165 से 167, दुनियादार कायदीन की पैरवी का हसरतनाक अंजाम, यानी जब दीनदारी दुकानदारी बन जाए और लीडर्स वहाँ मिनोपली कायम करके बैठ जाएं, तो फिर उसका अंजाम क्या होता है। फिर आयत नंबर 168 से 173, इसका टॉपिक लिखिएगा रिस्क के हलाल खाने की तलकीन। आयत 174 से 176, उलमाए सू पर अल्लाह का गजब। देखिए ना, जिसको काम दिया हो वो ठीक ना करे तो उस पर ज़्यादा गुस्सा आएगा, या जिसको काम ही नहीं दिया उस पर गुस्सा आएगा। तो अब इस शऊर से एक बात समझ लीजिए, क़यामत के दिन अल्लाह का गज़ब और इवन इस दुनिया में भी गैरों पे नहीं टूटता, मुसलमानों पे टूटता, क्योंकि उनको काम दिया हुआ है वो कर नहीं पा रहे। फिर इसी तरह आयत 177 नेकी का सही तसव्वुर, यानी आयत बिर। आयत 178 से 182 कसास और वसीयत का हुक्म। और आप नोट कीजिएगा इस सारे हिस्से को पढ़ते हुए कि शरीयत मुकम्मल है, हमारी ज़िंदगी के इंतहाई निजी मामलात और इसी तरह से खाने पीने और इबादात का यहाँ तذکرہ किया गया। फिर इसी तरह से आयत 183 से 184 रोज़े का इब्तदाई हुक्म। तो ये थी वो गाइडलाइन जो अल्लाह ताला की तरफ से मिली हमें। इसके बाद 185 रमज़ानुल मुबारक के रोज़े की फ़र्जियत। मसलन कल आपसे कोई पूछ सकता है कि कहाँ लिखा है कुरान में रोज़ा फ़र्ज़ है, फ़ौरन खोलिए और जाकर उनको दिखा दीजिए कि यहाँ लिखा हुआ है। और जितना ज़्यादा आप इस चीज़ को ज़ुबानी याद कर लेंगे उतना ज़्यादा आपको ये चीज़ें कभी फिर भूलेंगी भी नहीं कि शहर रमदान अल्लज़ी उन्ज़िला फ़ीहिल क़ुरआन। फिर इसके बाद आयत 186, वइज़ा सअलक इबादी अन्नी फ़इन्नी क़रीब। जवाब लिखिए, अल्लाह हर दुआ का जवाब देता है, हर दुआ कबूल होती है। फिर 187 का टॉपिक लिखिए, मुसलमानों और यहूद के रोज़ों का फ़र्क। पिछली कौमों के रोज़े मुख्तलिफ थे इस कौम से, इसमें आसानियाँ हैं। ओहिल्ला लकुम लैलत अस्सियाम, रातें आज़ाद कर दी, रात के की एक्टिविटीज़ को अलाउ कर दिया। फिर इसी तरह से 188, ज़िंदगी भर के रोज़े का हुक्म। किस चीज़ से रोज़ा? हराम से रोज़ा रखना है। वला ताकुल अमवालकुम बैनकुम बिलबातिल, रिश्वत नहीं खानी, हुक्मरानों के पास जाकर झूठ सच बोल कर पैसे नहीं लेने मुख्तलिफ नामों से। और इसी तरह से फिर आयत 189, नेकी का खुद साख्ता रसूमात से कोई ताल्लुक नहीं, अपनी मर्ज़ी की नेकियां करने वाले अपनी नेकियों को अपने पास रखे। क्या करते थे? वलैसल बिर्रु बियन तातुल बुयूत मिन ज़ुहूरिहा, घरों के पीछे से आते थे जब कभी अहराम बांध कर हज और उम्रा किए बगैर घर में वापस आना पड़ता। फिर इसी तरह आयत देखिए 190 से 195, अल्लाह की राह में लड़ने का हुक्म। क़िताल फ़ी सबीलिल्लाह दीन इस्लाम की एक मुस्तकिल चीज़ है जिसके ऊपर मुख्तलिफ हालात में मुख्तलिफ तरह से अमल किया जाएगा। फिर आयत 196 से 203, हज और उम्रे के लिए के अहकाम हैं, कैसे वतिमुल हज वल उम्रा था लिल्लाह। और इसी तरह से आयत 204 से 207, पसंदीदा और नापसंदीदा किरदार है। पसंदीदा कौन है? कि जो अपने आप को अल्लाह ताला की रज़ा के लिए खपा देता है, और नापसंदीदा वो है जो सिर्फ बातों का धनी है, जो सिर्फ बातें कर कर के अल्लाह को भी खुश करना चाहता है। अल्लाह ताला मुझे आपको पहले गिरोह में शामिल फरमाए। फिर इसी तरह से 208 से 210, 208 टू 210, पूरे के पूरे इस्लाम में दाखिल हो जाओ। या अय्युहल्लज़ीना आमनु उद्खुलू फिस्सिल्मी काफ़ा। फिर आए 211 से 212, नाशुक्री से नेमत छिन जाती है। अल्लाह ताला आपको मुझे नाशुक्रा न बनाए, क्योंकि सल बनी इसराइल का मातई ना हमसे शऊर को बेदार कर दिया। चंद लम्हों में अपना जायज़ा लेते हैं कि क्या वाकई हमें भी नेमतें मिलने के बाद जो हमसे छिन जाती हैं तो उसकी वजह हमारी नाशुक्री यानी नाकदरी तो नहीं? जब कोई चीज़ बहुत मिल जाती है तो फिर हमारे दिल में उसकी कदर नहीं रहती। फिर उसके बाद 213 का टॉपिक लिखिए, तफरके का सबब बड़ा बनने की ख्वाहिश। कानन्नास उम्मतं वाहिदा। फिर 214, जन्नत मुश्किलात से घेर दी गई है। जी हम खसिब तुम अंतदहुलुल जन्ना, यानी सिर्फ दावों से जन्नत लेना चाहते हो, सिर्फ दुआओं से जन्नत लेना चाहते हो, या फिर अमल से ज़िंदगी बनती है जन्नत भी जहन्नम भी, इस पे गौर करते हो? जितना ज़्यादा इस चीज़ पे यकीन करेंगे उतनी तगोदो ज़्यादा करेंगे इंशाल्लाह। फिर उसके बाद 215, इन्फाक किन के लिए किया जाए। अक्सर लोग पूछते हैं किसको दें किसको ना दें, तो उसका जवाब है इसमें। फिर इसी तरह से 216 جنگ کی فرضیت کا حکم، یعنی کہ اب یہ نفل نہیں رہا بلکہ کتب علیکم القتال وہو کرہ لکم، کہ اب جنگ فرض ہو گئی کیونکہ ایک حد ہوتی ہے ظلم سہنے کی اور برداشت کرنے کی. پھر آیت نمبر 217 میں حرمت والے مہینے میں جنگ کا حکم ہے کہ جس مہینے میں باپ کا قاتل بھی سامنے آ جائے اور لوگ اس کو چھوڑ دیں. اے امت مسلمہ، تمہیں یاد بھی ہے کہ حرمت کا مہینہ چل رہا ہے کہ نہیں؟ اور افسوس کی بات ہے کہ آج تو ہمیں پتہ بھی نہیں ہوتا. میرا لئے رمضان ہی ایک ایسا مہینہ ہے جس کا ہمیں سب سے زیادہ پتہ ہوتا ہے، ایک ایک تاریخ جانتے ہیں اس کی. تو اللہ تعالیٰ ہماری یہ بے حسی بھی دور کر دے. پھر آیت نمبر 218، اس میں اللہ کی رحمت کن کے لیے ہے؟ ان الذین آمنوا والذین ہاجروا وجاہدوا فی سبیل اللہ اولئک یرجون رحمت اللہ واللہ غفور رحیم. یہ آپ نمبر نوٹ کر لیں اور ان کو بتایا کریں جو ہر گناہ اور ہر حکم توڑ کر، ہر گناہ کرنے اور ہر حد توڑنے کے بعد کہتے ہیں اللہ کی رحمت بڑی ہے جی، تو پھر اس کے رستے میں تو ایمان اور ہجرت اور جہاد آتا ہے، پھر امید رکھو. اس کے بعد آیت نمبر 219 اور 220 تین سوالات کے جواب. یسألونک عن الخمر والمیسر، یعنی شراب اور جوئے اور اس کی حالت میں جو اللہ تعالیٰ نے انسان کو ایک پابندیاں لگائی ہیں اس سے متعلق بات ہے اس میں. پھر آئے 221 سے 242 طویل حصہ ہے نکاح اور طلاق کے مسائل. کیا خوبصورت کلام ہے. ولا تنکحوا المشرکات حتی یؤمنن سے نکاح کی بات شروع کی اور 242 پہ اللہ تعالیٰ نے اس پیغام کو کئی احکامات، جس میں نکاح بھی ہے، طلاق بھی ہے، ایلا بھی ہے، خلا بھی ہے، اور جس میں بچوں کے حقوق بھی ہیں، والوالدات یرضعن اولادہن، کہ کیا کرنا ہے، کون بچے کو دودھ پلائے گا، کیسے ہوگا. کبھی آپ نے اتنا جامع کلام سنا زندگی میں؟ ایک پارا کیا ہوتا ہے. مجھے تو ایسے لگتا ہے کہ وہ ایک ایسی موتیوں کی ڈوری ہے کہ ایک ایک موتی چنتے جاؤ اور اپنی زندگی کو اس کے اندر فٹ کرتے جاؤ. اصل بات یہ کہ ہم نے اپنی زندگیاں کہیں اور ہی کھپا دیں، پتہ نہیں کیا کچھ سیکھنے میں لگ گئے اور اب اس کو لے کر نبھانے میں لگے ہوئے ہیں. اور اسی طرح پھر آخری چیز کہہ لیجئے 243 سے 252 اللہ کی مدد کا ایمان افروز واقعہ، یعنی موت سے نہیں بچ سکتے، چاہے کسی وبا سے بھاگو یا میدان جنگ میں آ کر اللہ کے رستے میں لڑنے سے بھاگو. تو یہ تھا ایک سیٹ. آپ دیکھیے کہ کتنے منٹ لگے، ایک ایک منٹ قیمتی ہے میرے لیے خاص طور پہ. 10 سے 12 منٹ میں ہم نے پورے پارے کی آیتوں کے ٹاپکس لکھ لیے اور ساتھ ہی ساتھ شعور بھی تھا. اب اس میں سے تقریباً 14 پیغام ہیں آج آپ کے میرے لیے اس بارے میں. کان لگا کر سنیے، کیونکہ سننے والے نے کانوں میں ہیڈ سیٹ لگایا ہو تو آواز نہیں آتی. تو آئیے دیکھتے ہیں کہ اب ان آیتوں میں چیدہ چیدہ باتیں جو آپ کے میرے لیے وہ کیا. صرف اتنا بھی حصہ اگر کوئی سن لینا تو اس کے لیے اللہ تعالیٰ کی طرف سے ایک پیغام ہے کہ رب کا پیغام اس کے بندوں کے نام. تو سب سے پہلی ذمہ داری، سب سے پہلا پیغام جو اللہ کی طرف سے 143 وَكَذَلِكَ جَعَلْنَاكُمْ أُمَّةً وَسَطًا، اور اسی طرح ہم نے تم کو امت وسط بنایا. تو کیا پتہ چلا، شہادت کی ذمہ داری امت کے کاندھوں پر. اور کیسے دینی ہے یہ شہادت؟ قول سے، عمل سے اور اجتماعی کوششوں سے. پیغام کیا ہے؟ اکیلے اکیلے بھی اور دوسروں کے ساتھ مل کر بھی اس کام کو کرو. خاندانوں کو ساتھ لے کر چلو، گھر والوں کو ساتھ لے کر چلو، بیویوں اور شوہروں کو ساتھ لو. کہیں بولنا پڑے تو بول کے یہ کام کرو. کیسے؟ کسی غیر مسلم کو لا الہ الا اللہ کی دعوت دو. عمل کرنا ہو تو عمل کرو. کیسے؟ اپنے ہاتھ سے، اپنے زبان سے کسی کو تکلیف نہ دو. لوگ تمہارے عمل دیکھ دیکھ کر مسلمان ہو، یعنی قاری نظر آتا ہے، حقیقت میں ہے قرآن، یہ مثال بنو. اور سب سے بڑھ کے اجتماعی جد و جہد کرو، جس کے لیے قرآن کو عام کرو، حدیث کو عام کرو، اور آہستہ آہستہ پھر اچھے اخلاق اور اچھی چیزیں ہوتے ہوتے تمہارا دائرہ کار امت مسلمہ سے شروع ہو اور پھر غیر مسلموں تک پہنچ جاؤ اور اس پیغام کو پوری دنیا میں پھیلا دو. کہی اللہ تعالیٰ، میں یہ ذمہ داری آج سمجھ گئی ہوں، اس سال تو مجھے کچھ نئی ہی باتیں سمجھ آ رہی ہیں. پھر اگلا پیغام ہے 148 تک، اگلی ہدایت، نیکیوں میں سبقت کرو. وَلِكُلِّن وِجْهَةٌ هُوَ مُوَلِّيهَا فَاسْتَبِقُوا الْخَيْرَاتِ، یعنی بحثوں میں کیوں پڑھتے ہو، کیوں کہتے ہو وہ صحیح ہے، وہ غلط ہے، وہ کھا گیا، وہ پی گیا، یعنی شک کرتے ہیں لوگ دین کے نام پر. اس دور میں جہاں یہ آیتیں اتر رہی تھیں کیا مسئلہ تھا لوگوں کا، کہ یہ کیوں نیا نبی آ گیا اور یہ کہاں سے آ گیا اور کس گروہ سے ہے؟ تو بتایا گیا کہ مقابلے کا اصل میدان نیکیوں میں سبقت کرنا ہے، اس میں کمپیٹ کرو۔ تم گھروں میں اور کپڑوں میں اور جوتوں میں سبقت کرتے ہو، اس کے کپڑے، اس کے جوتے، اس کی شادی، تمہاری ساری بھاگ دوڑ ویڈنگ پلانرز میں، دلہن کا جوڑا کہاں سے، کتنے کا، نہیں، کیونکہ اصل جیت یا ہار آخرت میں ہے۔ دنیا میں آپ کو گولڈ میڈل بھی مل گیا کسی کارکردگی پہ، تو کیا ملا؟ اسی دن ہو سکتا ہے رات قبر میں ہو، تو سب ضائع، پڑھ پڑھ کے بوڑھے ہو گئے، ابھی تک تو ہمیں وہ ٹائٹل نہ ملا۔ آپ کو اللہ تعالیٰ مجھے بھی یہ موقع دے گا کہ اپنی اس دنیا کی اس مختصر سی زندگی 24 گھنٹے، پھر اس میں سے بھی دن کا وقت نیند کو چھوڑ کر باقی وقت اللہ کے بندوں کو اللہ سے جوڑنے میں لگا دیجئے۔ جو جس فیلڈ کا ماہر ہے اس کام کو کر لے، خود نہیں کر سکتے کسی کا کیا ہوا آگے سنا دیجئے، یہ کام ہے آپ کے میرے کرنے کا۔ قیامت کے دن نیکیوں کی ایک فصل تیار ہوگی ان شاء اللہ تعالیٰ۔ پھر 153 آیت کا میسج، مشکلات میں کرنے کا کام۔ یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ ان اللہ مع الصابرین۔ صبر اور نماز دو ایسی چابیاں ہیں جس سے جنت کا دروازہ کھل ہی جاتا ہے۔ آپ بہت کچھ کر کے جائیں، دور سے محنت کریں اور وہاں پہنچے تو وہ چابی ہی پاس نہ ہو، تو کیا کریں گے؟ دکھ ہوگا نا۔ ہم ساری نیکیاں سوشل ورک کے نام پہ کر کرا کے چلے گئے، وہاں پتہ چلا نہ نماز تھی نہ صبر تھا۔ تو اللہ کی مدد کے حصول کے ذرائع صبر اور نماز ہیں، اور اس کو خاص طور پہ اس پیغام کے ساتھ لیجئے کہ جب دین کے تقاضے پورے کرتے ہوئے گھر میں گڑبڑ ہو، بیوی ناراض ہو، بچے پریشان ہیں، شوہر پریشان ہے، سسرال والے، رشتہ دار، سگی بہن پریشان ہے کہ آپ کو کیا ہوا، آپ کیوں نہیں آئیں رات فلاں، اتنا اچھا فنکشن تھا، تو ان باتوں کے جواب میں وستعین و بالصبر، راہ حق کے کاموں میں صبر کیجئے۔ اگلی ہدایت 155 میں، اللہ کی راہ میں آزمائشیں آ کر رہیں گی۔ وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِّنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِّنَ الْأَمْوَالِ وَالْأَنفُسِ وَالثَّمَرَاتِ وَبَشِّرِ الصَّابِرِينَ۔ کیا پتہ چلا، مصائب خمسہ، مشکلیں تو آئیں گی۔ جیسے اللہ تعالیٰ نے ایمان والوں سے جنت کا وعدہ کیا ہے، ویسے ہی اس نے ایمان والوں سے آزمائشوں کا وعدہ بھی کیا ہے۔ آپ آئیے تو صحیح اللہ کی طرف، دیکھیے کیسے آزمائشیں آتی ہیں۔ اللہ دیکھتا یہ کتنا بوجھ برداشت کر سکتا ہے، جیسے بلال کو کوئلوں پہ لٹا کر دیکھا گیا اور خباب کو بھی دیکھا گیا، آج اللہ آپ کو مجھے بھی دیکھتا ہے۔ چھوٹی سی بات سن کے گھر تو نہیں بیٹھ گئیں۔ دین پر عمل اور جد و جہد میں مشکلات آئیں گی تو مال اور جان تک کی قربانیوں کا مطالبہ، یعنی مال تو لگانا پڑے گا۔ کیوں دل گھٹاتے ہو کہ ہائے میں فیس بھی دوں، ہائے پیسے بھی دوں، ہائے گاڑی کا پیٹرول بڑھ گیا؟ کوئی بات نہیں، اتنا نہیں کر سکو گے تو اور کیا۔ اگر لکھ لیجئے، آج مسلمان اگر اس دین کو سیکھنے پہ اور اس کے عمل پر صبر نہیں کریں گے تو کل اللہ نہ کرے فما اصبرهم علی النار کی کیفیت نہ آ جائے کہ پھر وہاں جا کر بڑا صبر کرنا پڑے۔ چھوٹی سی بیماری کو آپ پکڑ لینا تو علاج ہو جاتا ہے، جب بیماری بڑھ جائے تو پھر علاج بھی نہیں ہوتا۔ آج امت مسلمہ کا یہی مسئلہ ہے کہ مال اور جان کہیں اور لگ رہا ہے، اپنی ذات پہ یا دنیا داریوں پہ۔ اللہ تعالیٰ ہماری ان دونوں چیزوں کو اپنے رستوں میں کھپا دے۔ پھر اس کے بعد 168 آیت کی ہدایت لیجئے، رزق حلال کھانے کی تلقین۔ یا ایھا الناس کلوا مما فی الارض حلالا طیبا ولا تتبعوا خطوات الشیطان۔ دو باتیں ہیں، حلال اور طیب کھاؤ اور شیطان کے قدموں پر نہ چلو۔ تو کیا پتہ چلا کہ ذریعہ آمدنی بھی حلال ہو اور جو چیز کھائی جا رہی ہے وہ اپنی ذات سے فی نفس ہی طیب بھی ہو۔ باسی نہ کھاؤ، گندا نہ کھاؤ، ان ہائیجینک نہ کھاؤ، اوور ایٹ نہ کرو، اور اسی طرح سے بہت زیادہ نہ کھاؤ کہ تراویح نہ پڑی جا سکے، اور اسی طرح دوسری بات کیا ہے کہ ذریعہ آمدنی بھی حلال ہو، اس میں جھوٹ نہ ہو، اس میں رشوت نہ ہو، اس میں سوت نہ ہو، اس میں چوری نہ ہو، کسی کا حق نہ مارا ہو، کوئی ڈنڈی نہ ماری ہو، کوئی دھوکہ دہی نہ کی ہو۔ پھر اسی طرح شرکیہ روش سے بچو۔ شیطان کے قدموں پہ چلنا کیا ہے کہ اللہ کے رستے کو چھوڑ کر شیطان کے راستے پہ چلنا۔ اللہ تعالیٰ ہمیں ان ہدایات پہ کان لگا کر سننے کی اور پھر عمل کرنے کی توفیق دے۔ پھر آیت 177 نیکی کا صحیح تصور، جس میں لیس البر ان تولوا وجوہکم کہہ کر بات شروع کی گئی، اور نیکیوں کی ترتیب نوٹ کر لے۔ من آمن باللہ، سب سے پہلے اللہ کی رضا، یعنی نیکی کا جامع تصور کہ کرو اللہ کے لیے۔ من آمن باللہ والیوم الآخر، بدلہ آخرت میں لینا ہو، آخرت بن جائے، میری آخرت سنور جائے، اس نیت سے نیکیاں کیجئے، اور رسول اللہ صلی اللہ علیہ وسلم کا طریقہ اختیار کیجئے۔ سنتوں سے ہٹ کے کی بھی نیکیاں کل قیامت کے دن قبولیت نہیں پا سکیں گی۔ اور اسی طرح پھر آپ دیکھیے انسانی ہمدردی میں مال خرچ کرنا، چاہے اس کی لسٹ بہت لمبی ہو جائے۔ وآت المال علی حبہ ذوی القربیٰ والیتامیٰ والمساکین وابن السبیل والسائلین وفی الرقاب۔ کیا پتہ چلا کہ دین کو ٹکڑوں میں نہ بانٹو، اوپر کی نیکیاں چھوڑ کر نیچے کی قبول نہ کرو۔ آپ اس کے ساتھ ایک چھوٹا سا درخت بنا لیں، پہلے جڑیں ہوں گی، پھر گہری ہوں گی، پھر تنا بنے گا، پھر اوپر شاخیں ہوں گی، پتے ہوں گے، پھر پھل لگتا ہے۔ روٹ ٹو فروٹ ہے ہمارا دین، یہ آیت اصل میں اسلام اے ٹو زی بھی ہے۔ پھر اسی طرح سے اسی آیت میں جو اور چیزیں، نیکی کا صحیح تصور، تو اس میں اقام الصلاح، نماز اور زکاة کا اہتمام کرنا، یہ دین کی بنیادی چیزیں ہیں۔ پھر وعدوں کو پورا کرنا، والموفون بعہدہم اذا عاہدوا ایفاء عہد، جو وقت دیا اس پہ پہنچو، شادی کارڈ میں اور تمہارے آنے اور جانے میں 2-3 گھنٹے کا فرق نہ ہو، کسی کو کہہ دیا یہ کروں گی تو کروں گی، اینڈ ٹائم پہ یہ نہ کہہ دو مجھ سے یہ کام نہیں ہوتا۔ اور پھر اس طرح وصابری نفل باسائی ودرائی وہی نل باس، صبر اور حق و باطل کے مارکے میں استقامت، جمے رہو۔ نیکی کرنا بہت آسان ہے، جم کے نیکی کرنا بہت مشکل ہے۔ قرآن سننا سنانا، پڑھنا پڑھانا بہت آسان ہے، ذمہ داری دیجئے 15 منٹ کی، وہ دیجئے جو مائک پہ آ جائیں، وہ دے دیجئے جس میں ذرا ہم نمایاں ہو جائیں۔ نہیں، استقامت کے ساتھ شروع سے آخر تک سننا اصل میں بات ہے، کیونکہ استقامت میں ہی قیامت ہے۔ اتنے کام کیجئے، اولئک الذین صدقوا، یہ ہیں جنہوں نے سچ کیا۔ کیا سچ کیا؟ اپنا کلمہ سچ کیا، کہ اشہد اللہ الہ الا اللہ واشہد ان محمد رسول اللہ، جو کہا تھا اس کو نبھا بھی دیا۔ اللہ تعالی ہمیں ایسے ہی متقی بنا دے۔ پھر اس کے بعد دیکھیں آیت 179، قصاص کا حکم، وَلَكُمْ فِي الْقَصَاصِ حَيَاةٌ يَا أُولِي الْأَلْبَابِ لَعَلَّكُمْ تَتَّقُونَ۔ حکم قصاص پر عمل انسانی جان کی حفاظت کا ضامن ہے، سب چوریاں چکاریاں ڈکیتیاں ختم ہو جائیں اگر ہم اس آیت کو اپنی زندگی میں جگہ دے لیں۔ اور پھر آیت 186، وَإِذَا سَأَلَكَ عِبَادِي عَنِّي فَإِنِّي قَرِيبٌ، اللہ ہر دعا کا جواب دیتا ہے، اس کا یقین کیجیے، اللہ بندے کے قریب ہے، اس کی دعاؤں کو قبول کرنے والا ہے۔ قبولیت دعا کے لیے احکام الہی کی پیروی ضروری ہے، جتنا آپ اس چیز کا یقین رکھیں گے اتنا اللہ تعالیٰ آپ سے یہ کام لے گا۔ اور یہ سوچنا کہ میری تو مانتا ہی نہیں، میری تو پکارتا ہی نہیں، اور مجھے تو ضرورت ہی نہیں، نہیں ہو سکتا، انسان کمزور ہے، ایک پتلی سی بیل درخت پہ چڑھا دی جائے تو کھڑی ہو جاتی ہے۔ کمزور سا انسان، ضعیف سا انسان جب اللہ تعالیٰ کے ساتھ اپنا تعلق جوڑ لیتا ہے تو وہ بہت مضبوط ہوتا ہے، پھر زندگی کے ہر معاملے میں اللہ تعالیٰ کی مدد بھی شامل ہوتی ہے۔ تو اللہ تو ہر دعا سنتا ہے، سوال یہ ہے کہ کیا تم بھی سنتے ہو؟ تم نے بھی نماز کی حی علی الصلاۃ اور حی علی الفلاح پہ مسجد کا رخ کیا تھا؟ تو یہ پیغام اس آیت کا ہے کہ اللہ سے بدگمان ہونے کی بجائے اس کو پکارتے رہو اور اس کی سنتے رہو۔ پھر آیت 193، اللہ کی راہ میں لڑنے کا حکم، وَقَاتِلُوهُمْ حَتَّى لَا تَكُونَ فِتْنَةٌ وَيَكُونَ الدِّينُ لِلَّهِ۔ کیا پتہ چلا کہ ان سے اس وقت تک لڑتے رہنا کہ فساد ختم ہو جائے اور دین اللہ ہی کے لیے ہو۔ تو یہاں مقصد قتال ہے، زمینیں نہیں، تیل کے کنویں لینا نہیں، کسی جگہ کی ٹیکنالوجی پہ قبضہ کرنا نہیں، وہاں جھنڈے گاڑنے نہیں، صرف یہ مقصد ہے کہ اللہ کا دین غالب ہو، فتنے کا خاتمہ ہو، پرسیکویشن نہ ہو، شرک اور کفر نہ ہو۔ اور اسی طرح پھر وَيَكُونَ الدِّينُ لِلَّهِ، اللہ کے دین کا غلبہ ہو، اللہ ہماری نسلوں کو اس میں کھپا دے۔ پھر آیت نمبر 208 میں ایک ہدایت ہے، پورے کے پورے اسلام میں داخل ہو جاؤ، پورے کے پورے اسلام پر عمل کرو، وَادْخُلُوا فِي السِّلْمِ كَافَّةً۔ کیسے؟ انفرادی اور اجتماعی دونوں گوشوں میں دین پر مکمل عمل کا مطالبہ، گھریلو زندگی بھی اور اجتماعی زندگی بھی دین پہ ہو، 24/7 کے مسلم بنو۔ اور کیسے؟ سنتوں پہ عمل کرو۔ پھر اور کیا؟ نبی صلی اللہ علیہ وسلم کی سکھائی ہوئی دعاؤں کو سامنے رکھو۔ نماز تو صرف 1 گھنٹے میں پورے دن کی پڑھ لو گے، حالت نماز میں تو سارا دن نہیں رہ سکتے، کیفیت اسلام میں پورے کے پورے دن رہ سکتے ہو خشوع پیدا کر کے۔ یاد رکھیے، دین پر جزوی عمل شیطان کی پیروی ہے، آدھے ادھورے دیندار نہیں بنو، پورے دیندار بنو۔ اور اگر اس پہ مشکل آئے تو پھر اگلی ہدایت سن لو کہ آیت 214، جنت مشکلات سے گھیر دی گئی ہے، ام حسب تم ان تدخل الجنہ، یعنی ایسی خیال کرتے ہو کہ باتیں کر کر کے محض زبانی دعووں سے جنت لے لو گے؟ نہیں، سخت آزمائش اور سختیوں سے گزر کر جنت کا وعدہ۔ چیز جتنی قیمتی ہوتی ہے اتنی رقم زیادہ دینی پڑتی ہے، تو کیا ہم سستی جنت لینا چاہتے ہیں کہ مہنگی؟ क्या मसहाबुल जमीन में शामिल होना चाहते हैं सिर्फ, या फिर साबिकून अलवलून बनना चाहते हैं, मुकर्रबीन बनना चाहते हैं? अभी ज़िंदगी है, अभी सांस की डोरी है, अभी लिखने वाले लिख रहे हैं, किरामन कातबीन मौजूद, अभी सहीफे खुले में लिख लीजिए, लिख लीजिए, अपनी सुस्तियों को अनडू कीजिए, अपनी डिस्ट्रैक्शंस को पीछे डालिए, एक डायरेक्शन पे चलते जाइए, एक दिन स्टॉप आएगा तो वो आखिरी स्टॉप होगा और आप वहाँ उतर रही होंगी और आपके सामने आपका जन्नत का घर होगा जिसको बगैर पूछे आप पहचान लेंगे। अल्लाह मेरे और आप पर यह वक्त लेकर आए, और सोचिए वो क्या खूबसूरत जन्नत हो जहाँ अल्लाह के नबी इस्तकबाल के लिए खड़े हो। लेकिन आज फिर आपके रास्ते पे चलना पड़ेगा। फिर आयत 231 से निकाह और तलाक के मसाइल में जो हिदायत मिली थी वो क्या थी? वइज़ा तल्लक्तुमुन निसा में कि तलाक जैसे नाखुशगवार मामले में भी खूबसूरत हिदायत है। वला तत्तखिज़ु आयातिल्लाहि हुज़ुवा, आप सोचिए कि दीन की अमूमी हिदायत कितनी खूबसूरत होंगी अगर तलाक जैसे नाखुशगवार वाक़े में अच्छी बातें, यानी हो गई तो हो गई, वो एक तजुर्बा था कर चुके, अब उस पर क्यों चलते हो? ज़िंदगी के सफ़र में आगे चलो, पीछे पलट पलट कर देखने वालों को खैर नहीं मिलती। तो ज़िंदगी के सफ़र में आगे चलिए और पिछले वाक़यात से नसीहत लीजिए, अल्लाह ताला आपको उससे बेहतर हालात देगा। और इसके बाद फिर 249, अल्लाह की मदद का ईमान अफरोज़ वाक़या। वक़ाल अल्लज़ीन यज़ुन्नून अन्नहुम मुलाक़ुल्लाह, अहले ईमान का भरोसा मिक़दार, सामान और असबाब पर नहीं होता, फैसला कुन चीज़ मुसब्बबुल असबाब यानी अल्लाह सुबहाना ताला पर तवक्कुल है। तो ज़िंदगी में जहाँ भी पीछे हटने लगे वहाँ अल्लाह पर नज़रें लगा लीजिए। ये थी चंद हिदायत जो इस बारे में आपको मुझे मिली। अब चलते हैं अल अवामिर और अल नवाही।